गएको हप्ता हामीले हाम्रो बोलआउट अथवा सुसमाचारको सेवा गर्ने सम्बन्धी कुराको बारेमा कुरा गरेका थियौँ। हामीले जहिले पनि ध्यान दिनुपर्छ त्यो प्रभु येशूको आज्ञा हाम्रो लागि भनेर, अनि त्यस सम्बन्धमा कसरी गर्ने भन्नेमा चाहिँ सबभन्दा पहिलो कुरा चाहिँ हामी येशू प्रभुको बारेमा सदैव एक्साइटेड हुनुपर्छ, उत्साहित हुनुपर्छ भन्ने कुरा चाहिँ हामीले एउटा पोइन्टमा हेरेका थियौँ। अनि मैले विचार गर्दाखेरि यो युहन्नाको सुसमाचारबाट येशु प्रभुले घोषणा गर्नुभएको सातवटा उहाँको आफ्नो बारेमा, उहाँ को हुनुहुन्छ भनेर गर्नुभएको घोषणाको बारेमा, जसले चाहिँ सम्पूर्ण रूपले उहाँले जे दाबी गर्नुभएको छ त्यो चाहिँ सत्य हो भनेर चाहिँ हामीले देख्न सक्छौँ। अनि हामीले यो अर्को एउटा क्लासमा यो अध्ययन गरिरहेको छौँ, तर हामीले अलिकति त्योभन्दा फरक किसिमले यहाँ हाम्रो क्लास, यहाँ हाम्रो सेवामा हामी सिक्ने प्रयास गर्छौँ। अनि I hope this is the one. अनि हामीलाई भाइ अर्पणले परमेश्वरको बारेमा धेरै कुराहरू सिकाइराख्नु भएको छ, अनि त्यो ज्ञान हाम्रो लागि एकदमै महत्त्वपूर्ण छ। अनि यो यस युहन्नाले चाहिँ युहन्नाको सुसमाचारमा जुन कुरा भन्नुभएको छ उहाँ येशु प्रभुको बारेमा, अनि हाम्रो लागि एकदमै उत्साहको कुरा, हामीले गरेको विश्वास चाहिँ कुनै एउटा दन्ते कथामा कसैले अजमाएको कुरामा होइन, तर ऐतिहासिक रूपमा विभिन्न किसिमले सत्य साबित भएको, अनि जुन येशु प्रभु आफैले घोषणा गर्नुभएको कुराको बारेमा हामी हेर्नेछौँ। तपाईँलाई सर्वप्रथम म यो युहन्नाको सुसमाचार एक अध्यायको एकदेखि 18 म पढ्न चाहन्छु, अनि येशु प्रभुको बारेमा यो हामीले एकदमै सबै कुरा केलाउँदैनौँ किनभने टाइम एकदमै छोटो हुन्छ, टाइम पुग्दैन, तर तपाईँलाई सरसर्ती यो पढेर आज केवल इन्ट्रोडक्सन परिचय, अनि यहाँ चाहिँ येशु प्रभु वचन देहधारी हुनुभयो अथवा येशु प्रभु जुन चाहिँ वचन हुनुहुन्थ्यो उहाँ चाहिँ मानिसको रूपमा, शरीरको रूपमा संसारमा आउनुभयो, त्यो आजको शीर्षक जस्तै भयो, त्यसको टपिक जस्तै। अनि तपाईँलाई म सरसर्ती यो युहन्नाको सुसमाचार एक अध्यायको एकदेखि 18 सुरुमा पढ्नेछु। सृष्टि हुनुभन्दा अघि नै वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो र वचन परमेश्वर नै हुनुहुन्थ्यो। उहाँ सृष्टि हुनुभन्दा अघि परमेश्वरसँगै हुनुहुन्थ्यो। यो अलिकति फरक पर्छ किनभने यो अर्कै अनुवाद हो। अनि युहन्नाको सुसमाचार 1:3 वचनद्वारा नै परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो, सृष्टि भएका कुनै थोक पनि उहाँ बिना बनिएन। अनि त्यसको 4-5 उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो, त्यो ज्योति अन्धकारमा चम्कन्छ र अन्धकार त्यसमाथि विजय भएको छैन। अनि 6-7-8 परमेश्वरबाट पठाइएका एकजना मानिस थिए जसको नाउँ युहन्ना थियो, उनीद्वारा सबैले विश्वास गरून् भनेर त्यस ज्योतिको गवाही दिन उनी साक्षी भई आए। उनी आफै त्यो ज्योति थिएनन्, तर त्यस ज्योतिको गवाही दिन आए। 9-10 हामी हेर्नेछौँ, हरेक मानिसहरूलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो तापनि संसारले उहाँलाई चिनेनन्। युहन्ना 1:11 उहाँ आफ्नै मानिसहरूका आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। युहन्नाको सुसमाचार 1:12-13 तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा मानिस शारीरिक इच्छाद्वारा र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन्। युहन्नाको सुसमाचार 1:14, अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बिचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। अनि वचन देहधारी हुनुभयो यो पदमा, अनि वास्तवमा हाम्रो बिचमा बास गर्नुभयो भन्ने जुन शब्द हामीले नेपालीमा पढ्छौँ त्यो ग्रिकमा त्यसको भन्ने हो भने चाहिँ ट्याबरनेकल्स भन्ने जुन परमेश्वरको उपस्थिति हुन्थ्यो भेट हुने पालमा, अनि त्यो भेट हुने ट्याबरनेकल्स भनाइको मतलब हाम्रो बिचमा ट्याबरनेकल्स हामीमा उहाँले घर बनाउनु भयो, हामीमा उहाँले बस्नुभयो। वास्तवमा हामीहरू परमेश्वरको घर, अनि त्यसलाई बनाउने चाहिँ येशू प्रभु आफै हुनुहुन्छ। उहाँ हामीमा बस्न र हामीलाई घरको रूपमा निर्माण गर्न आउनुभयो। वास्तवमा हिब्रु 3 अध्यायमा तपाईँले हेर्नुभयो भने यो घरको बारेमा र त्यो घर बनाउने चाहिँ येशू प्रभु नै हुनुहुन्छ भनेर त्यहाँ हामी हेर्छौँ। अनि वास्तवमा सान्दर्भिक कुरा के छ भनेदेखि मण्डली अथवा विश्वासीहरू ख्रिस्टका जनहरू एक ठाउँमा भेट्ने मतलब के हो भनेदेखि घर बनाउनेको उपस्थितिमा हामी घर भएको कारण, घर भन्दाखेरि यहाँ बिल्डिङ भन्दा पनि घर भन्दाखेरि हामी परिवार परमेश्वरका जनहरू, जसरी मण्डली भन्दाखेरि चर्च भन्दाखेरि चाहिँ ख्रिस्टका जनहरू जसलाई येशूको शरीर भनिन्छ त्यसलाई येशू आफैले बनाउनुहुन्छ, त्यहाँ येशूको उपस्थिति हुन्छ। त्यस कारणले हिब्रू 10 अध्यायमा मण्डलीकाहरूलाई परमेश्वरका जनहरूलाई संगतिमा भेला हुने र एकले अर्कालाई प्रेम र असल कामको लागि उत्साह दिने कुरा लेखिएको छ। त्यसैले परमेश्वरका जनहरू चाहिँ भेला हुने कुरा चाहिँ एकदमै बिब्लिकल कुरा हो। हामीलाई भाइ अर्पणले अघि उत्साह दिँदै हुनुहुन्थ्यो, हाम्रो उपस्थितिमा चाहिँ परमेश्वरको उपस्थिति हुन्छ, हाम्रो बिचमा उहाँको उपस्थिति आनन्द हामीलाई थाहा हुन्छ, किनभने परमेश्वरले प्रतिज्ञा गर्नुभए अनुसार हामीसँग उहाँ सधैँ हुनुहुन्छ। अनि यो हाम्रो लागि अति महत्त्वपूर्ण एकदमै अहोभाग्य कुरा हो कि सर्वशक्तिमान परमेश्वर जो सारा सृष्टि बनाउनु हुने, हामीले परमेश्वरको बारेमा जुन कुराहरू सिकिराखेका छौँ भाइ अर्पणबाट, अनि त्यो परमेश्वर तपाईँ र म मा आएर रहनुहुन्छ। अनि वास्तवमा यो एकदमै वचनमा लेखिएको सत्यता हो, त्यस कारणले हामी ढुक्कै परमेश्वरमा भरोसा गर्न सक्छौँ। सो हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो, किनभने येशू प्रभु मानिसको रूपमा जन्मिनु भए तापनि उहाँ साधारण मानिस होइन कि असाधारण व्यक्ति हुनुहुन्थ्यो। उहाँको जन्म असाधारण प्रकारले भएको थियो, अनि उहाँको बारेमा जुन कुराहरू भविष्यवाणी अगमवाणी भएको थियो ती सबै कुराहरू यथार्थ रूपमा पुरा भएको हामी देख्दछौँ। अनि त्यसपछि येशू प्रभु संसारमा आउनु भएपछि पनि उहाँले धेरै कुराहरूको अगमवाणी गर्नुभयो, प्रिडिक्सन गर्नुभयो, पहिल्यै भन्नुभयो के हुनेवाला छ, अनि 100% उहाँले भन्ने भए अनुसार सबै कुरा पुरा भएको कुरा हामी देख्दछौँ येशू प्रभुको बारेमा। त्यसकारण तपाईँ र म जो येशूमा विश्वास गरेर परमेश्वरको राज्यमा हामी हिँड्छौँ, हाम्रो जीवनको रूपमा येशूलाई धारण गर्छौँ, यो चाहिँ एकदम अथेन्टिक, एकदम सत्य कुरा हो, एकदमै रियल कुरा हो। त्यसकारण हामी परमेश्वरलाई धन्यवाद दिन सक्छौँ र यो आशिषको, यो परमेश्वरले दिनुभएको यो प्रोभिजन, यसमा आशिषित हुन सक्छौँ। योहन्ना 1:15 योहन्नाले उहाँको विषयमा गवाही दिँदै उच्च स्वरले भने, उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसको विषयमा मैले भने, म पछि आउनुहुने म भन्दा उच्च हुनुहुन्छ किनभने उहाँ म भन्दा अघिबाटै हुनुहुन्थ्यो। यहाँ बप्तिस्मा दिने युहन्नाले येशू प्रभुको बारेमा घोषणा गर्नुहुन्छ उहाँ अघिबाटै हुनुहुन्थ्यो। त्यसकारण हामीले 1 अध्यायमा 1 पदमै हेर्छौँ कि येशू प्रभु परमेश्वरसँग सुरुमा हुनुहुन्थ्यो, सबै कुरा परमेश्वर येशू प्रभुले बनाउनु भयो हामीले भनेर हेऱ्यौँ। योहन्नाको सुसमाचार 1:16 र 17 उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौँ। किनभने व्यवस्था मसद्वारा दियो, अनुग्रह र सत्य त चाहिँ येशु ख्रिस्टद्वारा आए। अनि वास्तवमा व्यवस्थाको कुरा गर्दाखेरि परमेश्वरले संसारमा 10 आज्ञा अरू अरू कति कुराहरू मसद्वारा दिनुभयो, जुन कुराले चाहिँ मानिसको कमजोरी थाहा भयो। तर त्यो कुनै पनि मान्छेले परमेश्वरको व्यवस्था पुरा गरेर परमेश्वरको अगाडि धर्मी ठहरिनु सकेन, असम्भव। हामीलाई त्यो कुरो प्रष्ट छ। तर येशु ख्रिस्ट संसारमा आउनुभयो, जसले गर्दाखेरि सबै कुरा येशु ख्रिस्ट हुनुभयो हाम्रो लागि, र येशुको धार्मिकता जो परमेश्वरमा बाट आएको छ। अनि हामीले रोमीमा पढ्छौँ, सुसमाचारमा परमेश्वरबाट आएको धार्मिकता प्रकट भएको छ, धर्मी चाहिँ विश्वासद्वारा जिउने छ। रोमी 1:17 यो लेखेको छ। अनि यहाँनिर किनभने व्यवस्था मसद्र दियो, अनुग्रह र सत्यता चाहिँ येशु ख्रिस्टद्वारा। सो अनुग्रह नै तपाईँ र मेरो लागि नयाँ जीवनको, नयाँ आशाको, नयाँ संसारको, सम्पूर्ण भविष्यको, हामी एकअर्काप्रति पनि उत्साहित हुने कुराको हामी रमाउन सक्छौँ, होइन? यद्यपि कतिवटा संसारमा हामीलाई दुःख लाग्ने, निराश लाग्ने, डिप्रेस लाग्ने कुराहरू हुन्छन्, धेरै कुराहरू छन्। तर ती सबै कुराको बावजुद येशु प्रभुबाट आउने अनुग्रहले चाहिँ हामीलाई सबै कुराको बिचमा पनि आनन्द र त्यो भविष्यको आनन्द हामीलाई दिनुहुन्छ। किनभने येशु प्रभुले जे भन्नुभएको छ त्यो पुरा हुनेवाला छ। अनि उहाँ हिजो आज सदा सर्वदा एक नाश हुने परमेश्वर हुनुहुन्छ। अनि 1:18 परमेश्वरलाई कसैले कहिले देखेको छैन, पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। अनि अर्को कुरा चाहिँ येशु प्रभु जो संसारमा आउनु भएको थियो, उहाँ चाहिँ परमेश्वर पितालाई प्रकट गर्न आउनु भएको थियो भनेर हामी बुझ्दछौँ। त्यसकारण परमेश्वरको वचनबाट हामीले अध्ययन गर्नु, बाँड्नु, परमेश्वरको वचनलाई गहिरिनु, यो एउटा एकदमै विश्वासीहरूको लागि अभाग्य अवसर हो। हामीले कति धेरै कुराहरू सिकिराखेका छौँ यी दिनहरूमा, विशेष गरी यो परमेश्वरको बारेमा। मलाई सबभन्दा बढी उत्साहित लाग्ने कुरा हो जब हामी परमेश्वरको बारेमा सिक्छौँ। तपाईँलाई म भन्छु, बाइबल कलेजमा मलाई सबभन्दा मन परेको टपिक चाहिँ यो नलेज अफ द होली भनेर भनिन्छ, परमेश्वरको बारेमा एउटा शिक्षा। एडब्ल्यू टजरले लेखेको किताबमा हामीले अध्ययन गरेका थियौँ, धेरै वर्ष, 35 वर्ष अगाडिको कुरा हो। अझै पनि मलाई एकदमै त्यो कुरा ताजा छ, किनभने परमेश्वरको बारेमा जुन सत्यता छ त्योभन्दा ठुलो कुरा त केही पनि छैन। अनि त्यहाँ एडब्ल्यू टोजरले के भन्छन् भने, जब हामी परमेश्वरको बारेमा सोच्छौँ, सबभन्दा बढी मन लगाएर पुरा हृदयले, पुरा सोचले, पुरा बलले त्यसलाई सोच्नुपर्छ, अथवा एकदम सही प्रकारले सोच्नुपर्छ परमेश्वरको बारेमा, हामीले त्यसरी सोच्नुपर्छ भनेर त्यहाँ सिकाइएको थियो। त्यस कारणले परमेश्वरको वचन जो बाइबल तपाईँ र मेरो हातमा छ, यो चाहिँ हामीले सधैँ एकदमै बहुमूल्य रूपमा लिनुपर्छ। वास्तवमा बाइबल एक अचम्मको पुस्तक हो, यो परमेश्वरको जीवन जीवित वचन हो, यो परमेश्वर स्वयंको बारेमा हाम्रो निम्ति परमेश्वरबाट आएको प्रकाश हो। हरेक दिन कुनै न कुनै कुराबाट परमेश्वर हामीसँग बोल्नुहुन्छ। त्यही कारण जहिले पनि हामीले वचन सुन्दाखेरि, यद्यपि मैले तपाईँलाई अहिले वचन सुनाइराखेको छु, चाहे जोसुकैबाट आओस्, यो वचन परमेश्वरको वचनबाट आउनुपर्छ, आफ्नो कुराहरू होइन। अनि उहाँका जनहरू, कुनै अगुवाहरू, कुनै व्यक्तिले पनि तपाईँ र मलाई वचन दिन्छन् भने हामीले प्रभुको वचन सम्झेर सुन्नुपर्छ, किनभने यो परमेश्वरको वचन हो, यो कहिले पनि अकाट्य छ, होइन? त्यस कारण यो कुरा हामीले विचार गर्नुपर्छ। यो परमेश्वरको जीवित वचन हो, यो परमेश्वरको बारेमा हाम्रो निम्ति परमेश्वरबाट आएको प्रकाश हो, परमेश्वर आफैले हाम्रो निम्ति उहाँको प्रेरणाबाट दिनुभएको यो एक मात्र पुस्तक हो। बाइबल मात्रै त्यस्तो पुस्तक हो जुन कुनै पनि संसारको अरू पुस्तकसँग दाज्न सकिँदैन। सबै कुरा त्यहाँ जुन लेखिएको छ, सब कुरा टेस्ट भएर पनि प्रमाणित भएको छ, सत्य प्रमाणित, होइन? अन्य कुनै पनि धर्मशास्त्र, कुनै पनि किताबहरू, इभन विज्ञानका किताबहरू पूर्ण रूपमा ट्याली गरेर प्रमाणित हुन सक्दैन, किनभने धेरै हाइपोथेटिकल कुराहरू हुन्छ। तर परमेश्वरको वचन, येशु प्रभु आफैले भन्नुहुन्छ नि, स्वर्ग र पृथ्वी टलेर जान्छ तर उहाँको वचन टल्दैन। त्यहाँ लेखेको एउटा कमा पनि कहिल्यै पनि पुरा नभई छाड्दैन भनेर भन्नुभएको छ, होइन? प्रभु येशुले बाइबलको बारेमा भन्नुभएको छ, स्वर्ग र पृथ्वी टलेर जानेछ तर बाइबलका एउटा मात्र सम्म, मात्रा भनेको चाहिँ कमा, एउटा पनि कुरा टल्ने छैन। यस पुस्तकमा लेखेका सबै कुरा सत्य सत्य हुन्, अनि आजसम्म यहाँ लेखेका सबै कुरा पुरा भएका छन्, अनि यसमा आउने समयको बारेमा जे जे लेखिएको छ त्यो सबै पुरा हुनेवाला छ। अनि त्यसो भन्दै गर्दाखेरि परमेश्वरको वचनमा तपाईँ र मेरो लागि थुप्रै कुरा छ। पापबाट छुटकारा पाउन नचाहेको मान्छेहरूको लागि के हुन्छ, त्यसको पनि डरलाग्दा कुराहरू छन्, परमेश्वरको न्यायका कुराहरू छन्। तर तपाईँहरू जो परमेश्वरमा भरोसा गर्छौँ र येशु प्रभुलाई प्रभु मानेर पछ्याउँछौँ, हाम्रो लागि प्रशस्त प्रतिज्ञाहरू छन्। त्यस कारण हामी ढुक्कै भएर परमेश्वरमा भरोसा गर्न सक्छौँ, अनि कुनै कुराले, अनि येशु प्रभुले यो वचन पालन गर्ने कुराको बारेमा दुई किसिमको मान्छे, दुई किसिमको मान्छे जसले दुई किसिमको जग हालेको कुरा तपाईँलाई थाहा छ, दुई किसिमको घर, होइन? मत्तीमा, पहाडी उपदेशमा, अनि एउटा चाहिँ बालुवामा घर बनाउने मान्छे, अर्को चाहिँ चट्टानमा, जो परमेश्वरको वचन सुनेर जसले गर्छ त्यो चट्टानको घर हो। त्यसैले यो परमेश्वरको वचनको बारेमा वास्तवमा येशु प्रभुले एकदम धेरै कुराहरू भन्नुभएको छ, किनभने परमेश्वरको वचनमा हामीले भरोसा गर्नुपर्छ। परमेश्वरको वचनले हामीलाई हाम्रो आफ्नो अवस्थाबाट शुद्ध गर्दछ। येशु प्रभुले भन्नुहुन्छ नि, पहिलो योहन्नाको सुसमाचार 15 सायद 3, 4, 5 मैले भनेको कुराहरूबाट तिमीहरू अघि नै पवित्र भइसकेका छौ। उहाँको प्रार्थनामा योहन्ना 17 सायद 17 होला, येशु प्रभुले भन्नुहुन्छ, सत्यले यिनीहरूलाई पवित्र गरिदिनुहोस् अनि तपाईँको वचन सत्य हो। त्यसैले यो महत्त्वपूर्ण वचनको बारेमा हामी हेर्दै गर्दाखेरि युहन्नाको सुसमाचारलाई, विशेष गरी यो 7 येशु प्रभुको म हुँ भन्ने वाक्यांश जो छ, द आई एम, द 7 I am, त्यो तिनीहरूलाई हामीले आउँदा केही हप्ताहरूमा हेर्नेछौँ। त्यसैले हर सम्भव भएसम्म हरेक दिन हामी बाइबल पढ्ने र अरूलाई पढ्न प्रोत्साहन दिने गर्नुपर्दछ। यो चाहिँ हामी आफ्नै लागि एउटा उत्साहको कुरा हो। परमेश्वरको वचनप्रति हामी एकदमै हामीले प्रेम गर्नुपर्छ। वास्तवमा परमेश्वरको वचनको बारेमा मह भन्दा गुलियो भनेर बाइबलमा लेखेको तपाईँले देख्नुहुन्छ, त्यो विषय आज मैले तयार पारेको होइन, परमेश्वरको महको चाका जस्तो भनेर लेखिएको छ भजन सङ्ग्रहमा। दाउदले भन्छ, किनभने तपाईँ र म जो प्रभुलाई पछ्याउँछौँ, हामीलाई चाहिँ परमेश्वरको वचन चाहिँ मह जस्तो मिठो हुन थाल्छ, किनभने परमेश्वरको वचनद्वारा हामीलाई प्रेम गर्ने परमेश्वर हामीसँग बोल्नुहुन्छ। हामीले यस पुस्तकका सबै वचनहरूलाई जीवनका अन्य कुनै पनि कुराभन्दा बढी प्रेम र कदर गर्नुपर्छ। बाइबलको माध्यमबाट हामी एक मात्र परमेश्वरलाई, जो जीवित हुनुहुन्छ, जो अनन्त हुनुहुन्छ, जो पवित्र हुनुहुन्छ, हामी चिन्न सक्छौँ, जो हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, हामीलाई असीमित प्रेम गर्नुहुन्छ र अनन्त रूपमा उहाँ हामीलाई बचाउन चाहनुहुन्छ। अर्को कुरा, वचनद्वारा नै हामी यस संसारमा हाम्रो जीवनको अर्थ के हो, हामी किन यो संसारमा छौँ, उद्देश्य के हो भनेर सही प्रकारले थाहा पाउन सक्छौँ। परमेश्वरको वचनले हामीलाई यी कुराहरू देखाउनु भएको छ। परमेश्वरले उहाँको वचन बाइबलद्वारा परमेश्वरको बारेमा, स्वर्गको बारेमा, संसारको बारेमा प्रष्ट बताउनु भएको छ। बाइबलको पुरानो र नयाँ नियम दुई भागमा विभाजित गरिएको छ, हामीलाई थाहा छ। अनि पुरानो नियममा मुख्यतया संसारको सृष्टि, इजरायल जाति परमेश्वरले खडा गर्नुभएको र इजरायल जाति खडा गर्नुभएको उद्देश्य, इजरायल जातिद्वारा परमेश्वरको उद्धारको सुन्दर योजनाको सम्बन्धमा पुरानो नियममा वर्णन गरिएको छ। वास्तवमा तपाईँले पुरानो नियम जति बुझ्दै जानुभयो नि, नयाँ नियम बुझ्नुहुन्छ। अनि अहिले हामी मण्डलीका विश्वासीहरू कहिलेकाहीँ पुरानो नियमका यहुदीहरू जस्तै छौँ, अलिअलि, धेरै त होइन, किनभने उनीहरू अनुग्रहबाट टाढा थिए, उनीहरूले व्यवस्था पालन गर्नु पर्थ्यो, तर उनीहरूको जीवनमा जुन समस्याहरू आउँथे उनीहरू संसार प्रेम गर्न थाल्थे तब परमेश्वरको दण्ड आउँथ्यो। हामीलाई थाहा छ इजरायलीहरू दानियल सद्रक मेजक अभिनेको पालामा बेबिलोनमा कैद परेका थिए। त्यसकारण परमेश्वरको वचनको बारेमा यो कुराहरू पुरानो नियममा वर्णन गरिएको छ, नयाँ नियममा येशु ख्रिस्टको बारेमा सबै वर्णन नयाँ नियममा गरिएको छ। हुन त पुरानो नियममा पनि येशुलाई मसीहको रूपमा संसारको पापीहरूको उद्धारकर्ताको रूपमा आउनुहुने कुराको बारेमा अगमबाणीहरू गरिएको थियो, होइन? अनि नयाँ नियममा उहाँ त्यो अगमबाणी पुरा गर्न आउनु भएको र उहाँले सबै कुराहरू पुरा गर्नु भएको कुराहरू हामीले प्रष्ट देख्छौँ। वास्तवमा पुरानो नियममा परमेश्वरको मानिसलाई पाप र त्यसको दण्डबाट बचाउन एउटा मसीह पठाउनु हुने कुराको अगमबाणी धेरैचोटि दिएको छ, जुन ठिक येशु प्रभुको बारेमा पुरानो नियममा धेरै कुराहरू हामी पाउँदछौँ। अनि जसरी त्यहाँ अगमबाणी बोलिएको थियो, यहाँसम्म कि डिटेलमा कुन चाहिँ सहरमा कसरी, हामीलाई थाहा छ क्रिसमसको टाइममा हामी जुन येशुको जन्मको बारेमा हेर्दछौँ, सबै कुरा जसरी अगमबाणी बोलेको त्यही प्रकारले भएको हामी देख्दछौँ। नयाँ नियममा यी कुराहरू सबै हामी देख्दछौँ। नयाँ नियमको पहिलो चारवटा पुस्तक हामीलाई थाहा छ, मत्ती, मर्कुस, लुका, योहन्ना, जसलाई हामी सुसमाचारका पुस्तक भनेर भन्छौँ। वास्तवमा सुसमाचार शब्दको अर्थ चाहिँ शुभ असल समाचार हो, होइन? जसले हाम्रो लागि एउटा असल कुरा ल्याउँदछ। अनि येशु ख्रिस्टको बारेमा सुसमाचार, जसलाई पिता परमेश्वरले संसारका सबै मानिसहरूलाई उनीहरूको पापको दण्डबाट बचाउनलाई येशु प्रभुलाई संसारमा मानिसको रूपमा जन्म लिनलाई अनि पठाउनु भयो। सुसमाचारका पुस्तकहरू येशुको जीवनको प्रत्यक्ष दर्शीहरूका आँखाको विटनेस, होइन, द्वारा उनीहरूको साक्षीद्वारा दिएका विवरणहरू येशुको बारेमा सुसमाचारमा लेखिएका विवरणहरू प्रमाणित गर्न नसकिने काल्पनिक तथ्य कथाहरू होइनन्। तर ये जुन कुराहरू सुसमाचारमा लेखिएका तथ्यहरू येशुका चेलाहरूको साँचो गवाईहरूको आधारमा लेखिएका छन्, जसले उहाँलाई आफ्नै आँखाले देखेका थिए, उहाँलाई आफ्नै हातले छोएका थिए, उहाँसँगै तिनीहरू बसेका थिए, खाएका थिए, हिँडेका थिए। उनीहरूले येशुले तिनीहरूको उपस्थितिमा गर्नुभएका प्रशस्त आश्चर्य कर्महरूको गवाही उनीहरू भएका थिए। उनीहरूको आँखाको अगाडि यी सबै कुराहरू घटनाहरू घटेका थिए। येशु प्रभुले जे हुन्छ भनेर अगमबाणी बोल्नुहुन्थ्यो त्यो कुराहरू पुरा भएको थियो। त्यसैले सुसमाचारमा लेखिएका कुराहरू येशुको जीवनको धेरै भरपर्दो प्रत्यक्ष सत्य विवरणहरू हुन्। यो कुरो हामीले प्रष्ट जान्नुपर्छ। आउने दिनमा हामी प्रभु येशुले हाम्रो बारेमा उहाँ वास्तवमा को हुनुहुन्छ भनेर घोषणा गर्नुभएको सातवटा म हुँ भनेर प्रभु येशुले भन्नुभएको महान घोषणाहरूमा उहाँ वास्तवमा को हुनुहुन्छ र उहाँले मानिस जातिको उद्धारको निम्ति के गर्नुभयो, उहाँबाट पाइने उद्धार हामी कसरी प्राप्त गर्न सक्छौँ, ती कुराहरूको बारेमा गहिरो अध्ययन हामी गर्नेछौँ। वास्तवमा कसरी येशुले भन्नुभए झैँ हामी उहाँबाट जीवन पाउन सक्छौँ र कसरी त्यो जीवन जिउने, यो सबै कुराहरू वास्तवमा यो सातवटा येशु प्रभुले आफ्नो बारेमा जो भन्नुभएको छ, जो चाहिँ प्रमाणित कुरा भन्नुभएको छ, अनि तपाईँलाई म त्यो कुरा भन्न चाहन्छु। सातवटा कुराहरू मेरो सातवटा कुराहरू यहाँ येशुले आफ्नो बारेमा भन्नुभएको सातवटा महान घोषणाहरू यी हुन्। पहिलो चाहिँ उहाँले योहन्ना 5:35 भन्नुभएको छ, म जीवनको रोटी हुँ। अनि दोस्रो चाहिँ म संसारको ज्योति हुँ। तेस्रो चाहिँ म ढोका हुँ, योहन्ना 10:9। चौथो असल गोठालो हुँ। पाँचौँ चाहिँ पुनरुत्थान र जीवन म हुँ। अनि त्यो चाहिँ 11 योहन्नाको सुसमाचार 11:25 हामी देख्छौँ। म सत्य र जीवनको मार्ग हुँ। 14:6 म साँचो दाखको बोट हुँ। 15:1 अनि यी कुराहरू तपाईँलाई म यो पदहरू पढ्दिन चाहन्छु। पहिलो चाहिँ हामीले पहिलो योहन्ना के अरे योहन्नाको सुसमाचार 6:25-35 यसुले तिनीहरूलाई भन्नुभयो, जीवनको रोटी म हुँ, म कहाँ आउने भोकाउने छैन र म माथि विश्वास गर्ने कहिल्यै तिर्खाउने छैन। यो येशु प्रभुले आफ्नो बारेमा घोषणा गर्नुभएको। दोस्रो कुरा चाहिँ 8:12 येशुले फेरि तिनीहरूलाई भन्नुभयो, म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन तर त्यसले जीवनको ज्योति पाउनेछ। अर्को तेस्रो उहाँले घोषणा गर्नुभएको कुरा योहन्ना 10:9 योहन्ना 10 अध्यायमा चाहिँ दुईटा कुरा उहाँले घोषणा गर्नुभएको छ। पहिलो चाहिँ ढोका म नै हुँ। 9:9 यदि कोही म कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइने छ र भित्र बाहिर आउने जाने गर्नेछ र खर्कमा चर्न पाउनेछ। चौथो कुरा चाहिँ योहन्ना 10:11 येशु प्रभुले म असल गोठालो हुँ भनेर भन्नुभएको छ। असल गोठालोले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ। वास्तवमा येशु प्रभुले यो कुरा यहाँ भन्नुभएको छ, जुन भन्नुभएको छ उहाँले साँच्ची नै उहाँका भेडाहरूको लागि उहाँले आफ्नो प्राण अर्पण गर्नुभएको कुरा ऐतिहासिक रूपमा प्रमाणित भएको छ। पाँचौँ कुरा चाहिँ 11:25 येशुले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित रहनेछ। अनि छैटौँ चाहिँ धेरै प्रयोग हुने मध्ये हो यो येशु प्रभुले भन्नुभएको यो पदलाई चाहिँ हामी धेरै कोट गर्छौँ, होइन? यो पदले नै एउटा निश्चित घोषणा गर्छ कि स्वर्ग जाने पिता कहाँ जाने बाटो चाहिँ येशु बाहेक अरू छैन, होइन? येशुले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। अनि सातौँ कुरा चाहिँ 15:1 साँचो दाखको बोट म हुँ र मेरा पिता किसान हुनुहुन्छ। अनि हामीले यो 15 कुरा पढ्दाखेरि चाहिँ 15 अध्याय पुरै कसरी विश्वासी उहाँका जनहरू र येशु प्रभुको बीचको सम्बन्ध के हो अनि त्यसले क्लियर एउटा प्रश्न के दिन्छ भनेदेखि, क्रिस्चियन जीवन चाहिँ क्रिस्चियन विश्वास चाहिँ एउटा सम्बन्ध हो, व्यक्तिसँग धर्म होइन भन्ने कुरा प्रष्ट। किनभने हामी जब येशु कहाँ रहन्छौँ तब मात्रै हामी क्रिस्चियन जीवन जिउन सक्छौँ, जीवित रहन सक्छौँ। जस्तो हाँगा र दाखको बोट जस्तो हामीहरूलाई चाहिँ हाँगा भनिएको छ। युहन्नाको सुसमाचारको पुस्तक प्रभु येशुको प्रिय चेला युहन्ना प्रेरित युहन्नाद्वारा लेखिएको एक महत्त्वपूर्ण पुस्तक हो। वास्तवमा यो युहन्नाको पुस्तकको बारेमा हामीले धेरै कुरा हेर्न सक्छौँ, प्रेरित युहन्नाको बारेमा धेरै कुरा हेर्न सक्छौँ। अनि उनले जोड दिएर युहन्नाको पुस्तकमा के कुरालाई कुन विषयहरूलाई भनेका छौँ ती विषयहरू हामी हेर्न सक्छौँ, जुन चाहिँ आउँदा दिनहरूमा हामी हेर्ने प्रयास गर्नेछौँ। अनि यहाँनिर हामीले यो पुस्तकको गहिरो अध्ययन गर्न एकअर्कालाई उत्साह दिनुपर्छ। हामीले युहन्नाको सुसमाचार होइन, हामी ख्रिस्टमा भरपूर जीवन जिउने र ख्रिस्टको लागि गवाही बन्ने अरू मानिसहरूको बिचमा युहन्नाको सुसमाचारमा हामीले धेरै कुराहरू सिक्छौँ अनि त्यसको लागि हामीलाई आशिष हुनेछ। हामीलाई थाहा छ युहन्नाको सुसमाचारका लेखक युहन्ना येशूका 12 जना चेलाहरू मध्ये एक विशेष चेला थिए, त्यो कुरा हामीलाई थाहा छ। 12 चेलामध्ये एक विशेष चेला थिए। हामी यहाँनिर युहन्नाको पत्र लेख्नुको उद्देश्य प्रेरित युहन्नाले युहन्ना 20:31 यहाँ लेखेका छन्, 30 र 31 युहन्ना आफैले हामीलाई सुसमाचार लेख्नुको आफ्नो उद्देश्य बताउँछन्। त्यो उद्देश्य येशु ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी हामीले विश्वास गर्न सकौँ र विश्वास गरेर उहाँको नाउँमा जीवन पाउन सकौँ। यहाँनिर 30 र 31 पद तपाईँलाई म पढ्न चाहन्छु। यसुले अरू धेरै चिन्हहरू चेलाहरूको सामान्य गर्नुभयो जुन चाहिँ यस पुस्तकमा लेखिएको छैनन्। तर यी लेखिएका छन् कि तिमीहरूले येशु परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ भने विश्वास गर्न सक र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्। कति महत्त्वपूर्ण कुरा हामी यहाँ देख्दछौँ, विश्वास गरेर हामीलाई जीवन प्राप्त होस्। अनि अर्को चाहिँ योहन्ना यो येशु प्रभुको बारेमा प्रेरित युहन्नाले यसरी लेखेका छन् कि उहाँ साँच्ची नै परमेश्वरले प्रतिज्ञा गर्नुभएको मसीह हुनुहुन्थ्यो र उहाँ परमेश्वरले पठाउनु भएको हुनु मसीह हुनुहुन्थ्यो, उद्धारकर्ता हुनुहुन्थ्यो अथवा ख्रिस्ट हुनुहुन्थ्यो। उहाँद्वारा नै हामीले परमेश्वरले प्रतिज्ञा गर्नुभएको जीवन पाउन सक्छौँ। अनि वास्तवमा धेरै अरू कुरा योहन्नाले लेख्दछन्, जस्तो परमेश्वरको बारेमा परमेश्वर प्रेम हुनुहुन्छ, अनुग्रही हुनुहुन्छ, जसले हामीलाई प्रेम गर्नुभएर आफ्नो पुत्र संसारमा पठाउनु भएको छ। अनि तपाईँलाई योहन्ना 3:16 र 17 पदमा योहन्नाले ख्रिस्चियन विश्वासको मुख्य सन्देश अथवा हामी सुसमाचारको सबभन्दा मुख्य कोर होइन, हामी ख्रिस्चियनहरूको महत्त्वपूर्ण कुरा यहाँ लेखेका छन्, जुन प्रभु येशूले घोषणा गर्नुभएको थियो अनि त्यसलाई प्रष्ट योहन्नाले भन्दछन्। 16 पदमा हामीलाई थाहा छ, यो पनि धेरै प्रयोग हुने पद, धेरै मान्छेहरूलाई थाहा छ। योहन्ना 3:16 प्रभुले भन्नुभएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो ताकि उहाँमा विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। अनि अर्को 17 पद पनि हामी पढ्नेछौँ। 17 पदमा यस्तो लेखेको छ, योहन्नाको सुसमाचार 3:17, किनभने संसारलाई दोषी ठहराउनुको निम्ति होइन तर उहाँद्वारा संसारले मुक्ति पाओस् भनेर नै परमेश्वरले आफ्नो पुत्र संसारमा पठाउनु भयो। त्यसकारण यो यसलाई केलाउने कुरा हामी अर्को मेसेजमा गर्छौँ, जहिले पनि साह्रै लामो हुने हुनाले मैले छोटकरीमा गर्न प्रयास गरेको छु। ख्रिस्चियन विश्वासको मूल सन्देश चाहिँ वास्तवमा यही हो, येशु परमेश्वरको प्रेमको कारणले आफ्नो पुत्र संसारमा मानिसहरूको उद्धारको लागि आउनुभयो र उहाँमा विश्वास गरेर हरेक मानिसहरू जीवन पाउँछन्। अनि उहाँ मानिसहरूलाई के भनेको छ यहाँ, संसारलाई दोषी ठहराउन चाहिँ आउनुभएको होइन तर मुक्ति दिन आउनुभयो। तर त्यो मुक्ति चाहिँ उहाँमा विश्वास गरेर पाइन्छ, जो चाहिँ हामी जान्दछौँ। ख्रिस्चियन विश्वासको मूल सन्देश चाहिँ यही हो, बाइबलले परमेश्वर एकमात्र हुनुहुन्छ भनेर सिकाउँछ अनि उहाँ सृष्टिकर्ता परमेश्वर सर्वशक्तिमान परमप्रभु हुनुहुन्छ। अनि हामीले अघि मैले भन्दै थिएँ तपाईँहरूलाई, भाइ अर्पणले हामीलाई धेरै परमेश्वरको एट्रिब्युट्सको बारेमा, गुणको बारेमा, परमेश्वरको स्वभावको बारेमा धेरै गहिरो गहिरो कुराहरू हामीले सिकेका छौँ। अनि वास्तवमा उहाँ परमेश्वर जे हुनुहुन्छ, सिद्ध, कहिल्यै नबदल्ने, अनन्त हुनुहुन्छ। अनि ख्रिस्चियन विश्वासले परमेश्वर एउटै मात्र हुनुहुन्छ भनेर सिकाउँछ अथवा परमेश्वरको वचनले यो कुरा सिकाउँछ। मानिसले गरेका दुष्ट कामहरूद्वारा प्रत्येक व्यक्तिले आफ्नो सृष्टिकर्ता परमेश्वरको विरुद्धमा पाप गरेको हुन्छ होइन भनी बाइबलले सिकाउँदछ। अनि येशूलाई नचिन्नेहरू त्यो पापमा परिराखेका हुन्छन् अनि त्यो पाप येशूलाई येशूका आएर क्षमा पाउन सकेनन् भने त्यो पापको बदलामा उनीहरू परमेश्वरको दण्ड भोग्नेछन्। यो बाइबलमा प्रष्ट भनिएको कुरा हो। यस्तो खालको जब मानिसहरू परमेश्वर रहित जीवन बिताउनाले मानिसहरू एकअर्काको विरुद्धमा र परमेश्वरको विरुद्धमा घरिघरि पाप गर्दै जान्छन्, जुन चाहिँ हामीलाई थाहा छ किनभने परमेश्वर सिद्ध हुनुहुन्छ होइन, अनि दुष्ट काम गर्दै जान्छन्। अनि संसारमा अहिले व्याप्त परमेश्वरको विरुद्ध हुने कामहरू छन् भनेर हामीलाई थाहा छ। त्यस कारणले तपाईँ र म जो परमेश्वरमा छौँ, हामी पनि हाम्रो समझ शक्तिले हितोपदेशकमा लेखा छ नि, आफ्नो समझ शक्तिमा भरोसा नगर, सबै कुरामा परमेश्वरलाई सम्झ भनेर। किनभने यो क्रिस्चियन जीवन जो परमेश्वरले हामीलाई दिनुहुन्छ, हाम्रो शक्तिले सक्दैनौँ। यो पाप गर्ने कुरा हाम्रो शक्तिले रोक्न सक्दैनौँ। तर बाइबलले भन्छ, परमेश्वरको धार्मिकता जब हामीमा आउँछ, परमेश्वरले हामीलाई येशु ख्रिस्टद्वारा दिनुभएको शक्ति अनुग्रहले हामी परमेश्वरले चाहनु भएको जस्तो जीवन जिउन सक्छौँ। वास्तवमा परमेश्वर बिना चाहिँ प्रत्येक मानिसहरूले कुनै न कुनै प्रकारले पाप गरेका हुन्छन् र परमेश्वरको दण्डको भागीदार भएका हुन्छन्। त्यसकारणले रोमीको पत्रमा पावलले प्रष्टसँग भनेका छन्, पापको कारणले मानिसहरू कन्डेम गरिएका छन् होइन। तर बाइबलले बताउने सुसमाचार परमेश्वरले हामीप्रति गर्नुभएको महान अनन्त प्रेमको बारेमा प्रस्ट्याइएको छ। हाम्रो पापहरूको कारण हामीले मृत्युको दण्ड र उहाँबाट अनन्त बिछोड भोगेको परमेश्वर चाहनुहुन्न। त्यही कारणले येशु ख्रिस्ट संसारमा आउनु भएको मतलब नै मानिसहरूको दोस्रो मृत्यु हुन सक्ने, जो परमेश्वरबाट सधैँको लागि अलग हुन सक्ने कुराबाट बचाउन, पापबाट छुटकारा दिन, उद्धार गर्न उहाँ आउनुभयो। जुन कुरो येशु प्रभुको वचनमा सुसमाचारमा हामी प्रष्ट सिक्दछौँ, उहाँ मानिसहरूलाई प्रगाढ प्रेम गर्नुहुन्थ्यो। त्यसकारण परमेश्वरको प्रेम येशु ख्रिस्टद्वारा संसारलाई उहाँले एक प्रकारले पोख्नु भएको छ। सुसमाचारमा यसको बारेमा प्रष्ट वर्णन गरिएको छ। यसैले उहाँले आफ्नो एकमात्र पुत्र येशु ख्रिस्टलाई हाम्रो खातिर दुःख भोग्न र हाम्रो सट्टामा हामीले मर्नुपर्ने ठाउँमा हाम्रो दण्ड बोकेर, हाम्रो पापको दण्ड तिरेर मर्नलाई उहाँले पठाउनु भयो, जुन कुरो येशु प्रभुले पुरा गर्नुभयो। अनि योहन्ना 3:17 हामीले अघि हेरिराखेका थियौँ, संसारलाई बचाउन उहाँ आउनुभयो तर दोषी ठहराउन होइन। येशु हाम्रो पापहरूको निम्ति मर्नु भएकोले अब हामीले सजायको लागि परमेश्वरको भय माग्नु पर्दैन, डर मान्नु पर्दैन। किनभने परमेश्वरमा हामीले डरको आत्मा होइन तर आत्मसंयमको आत्मा पाउँछौँ। बरु हामीले परमेश्वरबाट क्षमा, दया, अनन्त जीवन र हर किसिमको आशिष पाउन सक्छौँ। सदैव उहाँको प्रतिज्ञा अनुसार पवित्र आत्मामा उहाँका जनहरूको हृदयमा, जीवनमा निरन्तर उहाँ रहनुहुन्छ। बाइबलमा यसको बारेमा धेरै कुरा लेखिएको छ। हामी कसरी परमेश्वरबाट यो क्षमा र अनन्त जीवन प्राप्त गर्न सक्छौँ त? वास्तवमा त्यो एउटा महत्त्वपूर्ण प्रश्न हो। बाइबलले प्रष्ट घोषणा गरेको छ, स्वर्ग जाने वा उद्धारको बाटो चाहिँ एउटा मात्र छ, जो येशु प्रभुले भन्नुभएको छ। यो येशु ख्रिस्टमा विश्वास गरेर उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा पूर्ण भरोसा गरेर हो। अनि यो येशु प्रभुले घोषणा गर्नुभएको 7 जुन कुराहरू छन्, हामीले प्रष्ट रूपमा सिक्दछौँ कि कसरी हामी उहाँलाई पछ्याउन सक्छौँ, उहाँ को हुनुहुन्छ अनि उहाँले हाम्रो जीवनमा के गर्न चाहनुहुन्छ, उहाँले के गरिसक्नु भएको छ, यी सबै कुराहरू हामीले त्यहाँ सिक्दछौँ। अनि अघि हामीले हेरेको जस्तै युहन्नाले युहन्ना 3:16-20:31 स्पष्टसँग भने चाहिँ, येशूमा पुरा विश्वास गरेर नै कुनै पनि व्यक्तिले क्षमा पाउन र अनन्त जीवन प्राप्त गर्न सक्दछ। येशूमा विश्वास गर्नुको अर्थ चाहिँ के हो त? यसको मतलब हाम्रो इच्छा अनुसार जीवनयापन गरिरहेको हाम्रो पुरानो मार्गलाई पुरा त्याग्नु पर्ने हुन्छ र परमेश्वरतिर फर्कनु र आफ्नो जीवनमा जीवनका सबै कुरामा उहाँलाई पछ्याउनु। यसको मतलब येशू परमेश्वरका पुत्र हुनुहुन्छ, जो स्वर्गबाट यस संसारमा हामीलाई हाम्रो पापहरूबाट बचाउन आउनु भएको हो। येशू प्रभु हाम्रो पापहरूको लागि क्रुसमा मर्नुभयो र उहाँ चिहानमा गाडिएर तेस्रो दिन बौरी उठ्नुभयो। उहाँले हाम्रो उद्धारको लागि सबै काम पुरा गर्नुभयो। जब हामी हाम्रो हृदयमा येशू प्रभुले गर्नुभएको यी सबै कुराको लागि विश्वास गर्छौँ, भरोसाको साथ येशू हाम्रो पापको लागि मर्नुभयो र हामी उहाँमा पाइने नयाँ जीवन पाउन र उहाँको अनुसरण गरेर जिउन इच्छुक छौँ भने हामीले हाम्रा सबै पाप क्षमा पाउँछौँ र हाम्रो उद्धार भइसकेको हुन्छ। किनभने हामी उहाँको आत्माद्वारा नयाँ गरी जन्मिएका हुन्छौँ। यो सुसमाचार हो। क्रिस्चियन विश्वासको मुख्य तत्त्व, मुख्य सन्देश चाहिँ यही हो। हामीले असल कामहरू गरेर वा हामीमा परमेश्वरलाई खुसी बनाउने कुनै क्षमता, योग्यता, केही असल कुरा भएर परमेश्वरबाट पाप क्षमा पाउने र जीवन पाउने होइन। हामीले हाम्रो उद्धार पाउनको लागि, जीवन पाउनको लागि हामीले केही गरेर कमाउनु पर्दैन। हामी जुनसुकै अवस्थामा भए तापनि, हाम्रो अवस्था जस्तो छ त्यस्तै अवस्थामा हामी परमेश्वरको अगाडि आउन सक्छौँ, उहाँतिर फर्कन सक्छौँ, उहाँलाई पुकार्न सक्छौँ। उहाँले हाम्रो सबै पाप क्षमा गरेर हामीलाई नयाँ जीवन, अनन्त जीवन दिनुहुन्छ। कारण हाम्रो मुक्तिको लागि सबै चाहिने काम, दुःख भोग्ने, दण्डको कुरा, मूल्य चुकाउने, रगतद्वारा सबै हाम्रो पाप क्षमा गर्न सक्नलाई येशु प्रभुले सिद्धाइसक्नु भएको छ। त्यस कारणले ख्रिस्ट येशुमा दण्डको आज्ञा छैन। अरू धर्मले चाहिँ मुक्ति कमाउने कुरा चाहिँ प्रयास गर्नुपर्छ। तपाईँलाई थाहा छ धेरै किसिमका धर्महरू छन् जसले चाहिँ उनीहरूले तीर्थ जानु पर्यो, धेरै दान दत्तपे गर्नु पर्यो, धेरै कष्ट भोग्नु पर्यो। अझ कति धर्महरूमा त के हुन्छ भने उनीहरूले दुःख पनि भोग्नु पर्यो, होइन? कतिचोटि त्यस्तो कुरा हामीले देख्दछौँ। तर येशु हाम्रो निम्ति क्रुसमा मर्नुभयो भनेर हामीले आफ्नो हृदयमा मात्र विश्वास गऱ्यौँ र विश्वासमा उहाँको अनुसरण गर्न हाम्रो हृदय तयार गऱ्यौँ भने हामीले तुरुन्तै परमेश्वरबाट क्षमा र अनन्त जीवन पाउँछौँ। योभन्दा खुसीको खबर के हो? मान्छेले ढुक्कै विचार गर्न सक्छ आफू, अनि कहिलेकाहीँ यो संसारमा काम गर्ने कुरामा, होइन, धेरै कुरामा मान्छे फरक फरक छन्। कतिजना कति सक्षम, कति सिपालु छन्। यदि त्यो सिपालु नै हुनुपर्ने मात्रै विश्वास मुक्ति पाउँथ्यो भनेदेखि त कतिजना म जस्तै नसिपालु मान्छेको त आशै हुन्थेन। त्यस कारण परमेश्वरले हामी नसिपालु मान्छे, नजाने मान्छे, कमजोर मान्छे, केही नभएको मान्छेलाई पनि अनुग्रह गर्नुहुन्छ। केवल हामी उहाँमा विश्वास गर्नु पर्छ। कति आनन्दको कुरा, होइन? अनि बाइबलले यो कुरा चाहिँ वास्तवमा प्रष्ट सिकाएको छ। त्यही कारणले रोमी 8:1 लेखेको छ, यस कारण अब ख्रिस्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन। त्यस कारणले तपाईँहरूलाई मैले सुरु मात्रै गरेको छु। सुसमाचारले हामीलाई परमेश्वरमा बाटो खोलेको छ, अनि यो सब उहाँको कारणले थुप्रो कुराहरू हामी सिक्नेछौँ। यो योहन्नाको सुसमाचारमा येशूले घोषणा गर्नुभएको 7 मै हुँ भन्ने, आई एम भन्ने जुन वाक्यहरू छन्, उहाँको घोषणाहरू छन्, त्यसको बारेमा हामी अझै हेर्छौँ। र येशु प्रभुले मुख्य कुरा चाहिँ, प्रेरित योहन्नाले येशु प्रभु साँच्ची नै मसीह जो प्रतिज्ञा गरिएको हुनुहुन्थ्यो, उहाँ हुनुहुन्थ्यो र उहाँले यसरी प्रमाणित गर्नुभयो भन्ने कुराको प्रमाण दिएर लेखेका छन्। अनि हामीले यो सुसमाचारको कुरा गर्दै गर्दा, अरूसँग कसरी गवाही हुने भन्ने कुरा गर्दै गर्दा, येशु प्रभुको बारेमा जति प्रमाणहरू छन् हामीले त्यसलाई राम्रोसँग अध्ययन गरेर हामीले थुप्रै कुराहरू भन्न सक्छौँ जो चाहिँ परमेश्वरले हाम्रो लागि गर्नुभएको छ। अनि हामी येशु ख्रिस्टमा उत्साहित भएर मानिसहरूको अगाडि गवाही बन्न सक्छौँ। साँच्ची नै परमेश्वर धन्यको हुनुहुन्छ। परमेश्वरलाई धन्यवाद होस्। अनि हामीहरूको लागि उद्धारको काम उहाँले सिद्धै सक्नुभयो, अनि हाम्रो समझ खोलेर हामीलाई उहाँको अनुग्रहमा पाइने जीवन आज दिनुभएको छ। परमेश्वरलाई धन्यवाद भएको होस्, महिमा भएको होस्। म यहीँ राख्न चाहन्छु।